नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। हल्दीबारी गाउँपालिकासँगको सहकार्यमा हामीले जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग स्थानीय तह विशेष कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको अङ्कमा हल्दीबारी गाउँपालिका वडा नम्बर 4 का अध्यक्ष सन्त कुमार थापासँग सहकर्मी माधव विद्रोहीले कुराकानी गर्नु भएको छ। सुनौ, सहकर्मी माधव विद्रोही र हल्दीबारी गाउँपालिका वडा नम्बर 4 का अध्यक्ष सन्त कुमार थापा बीचको कुराकानी।
सन्त सर नमस्कार, कार्यक्रमलाई स्वागत छ।
धन्यवाद हजुर, नमस्कार।
यो एक वर्ष भयो तपाईँहरू दोस्रो कार्यकालको पहिलो चाहिँ वर्ष समाप्त भयो, यो एक वर्षमा चाहिँ यहाँहरूले गरेको कामहरूको चाहिँ समीक्षा कसरी गर्नुहुन्छ?
तपाईँको ठ्याक्कै अहिले अस्ति वैशाख 9 गते हामीको एक वर्ष भयो कार्यालयभित्र प्रवेश गरेको, र समग्र रूपमा हेर्दाखेरि त्यस अघिल्लोको दाँजोमा अहिले चाहिँ हामीले निकै नै एक वर्षभित्रमा गर्नुपर्ने कामहरू सन्तालिङदेखिको अहिलेको जुन कमिटमेन्टहरू उहाँको मागहरू आधारले चाहिँ राम्रै काम गरिएको जस्तो समीक्षा आएको छ। अब त्यसको मूल्याङ्कन गर्ने त अब हजुरहरू नै हुन्छ होइन। अब हामीले त जस्तो 100% नै दिए जस्तो लाग्छ, त्यसको मूल्याङ्कन त अब जनताले गर्ने हो। त्यो समग्रमा चाहिँ समीक्षा चाहिँ एक वर्षमा राम्रै छ अहिलेसम्म चाहिँ भन्ने कुरा बुझ्छ।
अहिले यो एक वर्षको तपाईँहरूको टार्गेट चाहिँ लक्ष्य चाहिँ के, यो सामाजिक विकाससँग सम्बन्धित थियो कि भौतिक विकाससँग सम्बन्धित थियो कि अरू के नयाँ केही दृष्टिकोण राखेर केही उहरू गर्नुभएको थियो, योजना बनाउनु भएको थियो?
यसलाई चाहिँ पहिलो वर्ष भएकोले गर्दा पनि त्यति खासै हामीले सोच बनाएर चाहिँ गएको थिएनौँ, तर पनि हामीले सामाजिकमा चाहिँ अब हल्दीबारीलाई चाहिँ हामीले शिक्षा र स्वास्थ्य र प्लस पूर्वाधार त विकासको अहिले सबैभन्दा ठुलो कुरा पूर्वाधारै भन्छन्, तर अब यहाँभित्र आइसकेपछि पूर्वाधार मात्रै विकास होइन भन्ने कुरा चाहिँ अब थाहा हुन्छ, एन्ड अरू पनि हुन्छ। त्यसले गर्दाखेरि हामीले विशेष चाहिँ स्वास्थ्य र शिक्षालाई नै हामीले जोड दिएको छौँ। त्यसमा अब कृषि पनि पर्छ, कृषिलाई चाहिँ भन्दा पनि अहिले हामीले चाहिँ स्वास्थ्य र शिक्षालाई नै धेरै ध्यान दिएको छौँ भन्ने कुरा चाहिँ अब प्रश्न हुन्छ, किन काम अनुसार हुन्छ। त्यसमा अनि पूर्वाधार पर्छ, पहिलोमा तेस्रोमा पूर्वाधार पर्छ, अनि हामीले पहिलोलाई शिक्षा अनि स्वास्थ्य तपाईँको कृषिलाई राखेर नै काम गरेको छौँ।
अच्छा, यो तपाईँ चाहिँ जनतासँग डाइरेक्ट चुनिएर पनि आउनु भएको छ, जनताको घर दैलो पुग्नु भएको छ, जनताका चाहिँ विभिन्न सुख दुःखका कुराहरू महसुस गर्नु भएको छ, के पाउनुहुन्छ? जनताको माग चाहिँ कस्तो छ अहिले, वार्डसँग के अपेक्षा गरेका छन् जनताले?
पहिलेको हेरी चाहिँ जनतासँग चाहिँ प्रत्यक्ष नै हामीले 2 खेप 3 खेप उहाँको घरमा पुगेर भोट मागेर चाहिँ हामी शासक होइन सेवक हो भन्ने जुन नारासहित गएर चाहिँ घर घर गएको थियौँ, त्यसलाई धेरैको मुखबाट धेरैको पत्र पत्रिकाबाट पनि अब कुनाखेरि सन्तुष्टि नै पाइरहेको छौँ। उहाँले मागेको कुराहरू उहाँलाई चाहिँ जस्तो कि तपाईँको हामीले के गरेको छौँ भने हिजो जुन जुन कार्यहरू हामीले टिप्पण गरिरहेका छौँ, क्याटेगोरीमा राखेका छौँ, ए बी सी गरेर अति बन्नलाई कुन के दिने भनेर त्यसको डाटा बनाएर र बाटाघाटाहरू पनि कुन चाहिँ अति मान्छेले धेरै सदुपयोग गर्छ त्यसलाई चाहिँ क्याटेगोरी बनाएर चाहिँ हामीले काम गरेको छौँ। र लाग्छ मलाई एक वर्षको यो कार्यकालमा हामीले जति काम गरेको छौँ, जति सोचेको थियौँ गर्नु सकिन्छ कि सकिन्छ, तर अहिले चाहिँ त्योभन्दा धेरै नै काम गरेको चाहिँ अनुभव छ हामीलाई र गरेको पनि छौँ। किनभने विभिन्न बाटाहरू छन्, जस्तो अहिले तपाईँले भन्नु पूर्वाधारकै कुरा गर्दाखेरि हल्दीबारीको यो सदरमुकाम बडाबाडी रिङ रोडहरू थियो, जबकि 5 वर्षसम्म त तपाईँको एक टिपर माल पनि झरेको थिएन।
मैले अलिकति अजयज्यूको ध्यान आकर्षण गरेँ, जस्तो यो विषयमा फेरि हामी छलफल गर्छौँ, जस्तो जनताले ठ्याक्कै मागेको कुरा यो चिज चाहिँ हामीलाई दियो भन्दा हामीले दिनु नसकेको अथवा प्रयत्न गरिरहेको तपाईँहरूले काम गरिरहनु भएको त्यस्तो जनताको मागको कुराहरू छौँ?
ए हजुर, अहिले जनताको माग अनुसार चाहिँ लगभग हामीले दिने प्रयासै गरेको छौँ र दिएको पनि छौँ, र उहाँको त्यस्तो खासै ठुलो मागहरू पनि छैन। जति आएको छन्, जति विषयमा लेखेको छन्, जस्तो कि अब ठोकिने चाहिँ धेरै जस्तो पूर्वाधारमै ठोकिन्छ क्या जनताको मागमा चाहिँ, विकासको माग्ने चाहिँ प्रायः पूर्वाधारमै हुन्छ, कृषिमा भन्दा पनि पूर्वाधारमै धेरै हुन्छ। जस्तो हामीले 4 कटरको खोलेको थियौँ, 4 कटर खोल्दाखेरि उहाँले हामीले 20 वटा दिन सक्यो तर माग 21 वटा थियो, भनेपछि त हामीले लगभग दिन सक्यो भने त होइन। यो यसरी जाँदाखेरि जस्तो अहिले बाटाघाटाको पूर्वाधारको हजुरले भनेको पूर्वाधारको कुरामा तपाईँको बालुवा गिटी जस्तो पुरानो पहिलेको नियममा योभन्दा अगाडिको पूर्व 5 वर्षको कार्यकालमा के थियो भने उहाँले 20 फुटे बाटो 25 फुटे बाटो भन्दा उता ग्राभल हाल्नु भएको थिएन, तर हामीले चाहिँ यसपालि के बनाइदियौँ भने जनताको माग बुझेर नि सानो सानो बाटो त बुझ्न पऱ्यो नि त, 20 गज जस्तै 8 फुटे 10 फुटे छ, त्यसलाई पनि कार्ययोजनामा हामीले त्यो बाटोलाई पनि हामीले पूर्ण गरिदिएको छौँ। बस्ती बसेको छ तपाईँको 4 नम्बरको तपाईँको काजली बस्ती भन्ने हुन्छ, एउटा बस्ती छन् जो शर्मा जातिहरू भन्ने जातिहरू छन् त्यहाँ, उहाँहरूको आदिवासी जातिहरू छन्, उहाँहरूको घर चाहिँ कस्तो छ भने घर टु घर छ, त्यहाँनिर बाटो चाहिँ 8 फुटे छ, लगभग 40-50 घर छ। अब अहिलेसम्म त्यहाँनिर मापदण्डले गर्दाखेरि पूर्वाधारकोमा कुनै पनि चिज नपरेको यसपालि हामीले त्यहाँनिर हाल्यौँ, किनभने मापदण्ड पहिले बनायौँ आवश्यकता अनुसार जहाँ पनि हाल्ने मिल्ने भनेर चाहिँ, तर नयाँ बाटो चाहिँ 20 फुटभन्दा मुनि नहुने भन्ने त्यो टिम पनि टेकेरै बनाएको छौँ। कहिले भइसकेको चिज यदि बढाउन नमिल्ने बजारको भित्रभित्र बाटोहरूमा त्यहाँ पनि हामीले कुना काप्चामा चाहिँ पूर्वाधारको बालहरू यसपालि हालिदिएको छौँ, त्यो भएकोले गर्दा पनि जनताको मागहरू चाहिँ सानो सानो छ नि त, अब त्यो पनि छ। र हल्दीबारीको जस्तो कि तपाईँको रिङ रोड वरिपरि हल्दीबारी बडाबडी जस्तो सदरमुकामको वरिपरिमा धेरै नक्साका बाटोहरू थिए, त्यसमा चाहिँ हराइसकेको थिएँ, त्यसलाई पनि हामीले जनताको माग अनुसार यसपालि 36 सालदेखिको 21 सालदेखिको बाटोहरू पनि हामीले निकालेको छौँ। यो कुरा चाहिँ अब तपाईँलाई यसबाट भन्दा पनि हाम्रो पेज हल्दी वार्ड नम्बर 4 को पेजमा हामीले लाइभ हालिदिएको छौँ, प्रत्येक दिनको काम हामीले के काम गरिरहेछौँ, के काम नयाँ गरिरहेछौँ भनेर हामीले जनतालाई अपडेट दिएको पनि छौँ। उहाँलाई के भन्छ, हल्दीबारी वार्ड नम्बर 4 को पेज लाइभ गर्नुहोस् या हाम्रो जनप्रतिनिधिहरूको फेसबुकमा लाइभ गर्नुहोस्, हामी जतिखेर पनि 12 बजे पनि तपाईँलाई सूचना दिन्छौँ भने तपाईँहरू पत्रकारज्यूहरूले पनि अहिले सूचना पाएन भित्री भन्ने धेरै गुनासो हुन्थ्यो, हामीले उहाँलाई पनि अपडेट जस्तो आज कुनै कार्यक्रम हुन्छ त्यसको अपडेट दिइहाल्छौँ हामी, त्यो भएकोले गर्दाखेरि उहाँले पनि अहिले हामी सन्तुष्टि नै प्रस्तुत गरिदिनु भएको छ, कुनै चाहिँ हामीले वार्ड नम्बर 4 ले चाहिँ लुकाए सूचना भन्ने खालको छैन, सूचना हामीले आउट गरिदिएको छौँ। बाँकी त आज काम भएको आजै अन द स्पोटमै भनौँ न पेजमा हालिदिने कामहरू, आज यो काम गरौँ कमेन्टमेन्ट दिनुहोस् यो काम राम्रो हो कि होइन भन्ने खालको, त्यसरी हामीले नै सबैलाई नै सुविधा दिएको छौँ। अब कुनै चिजहरूको निकाल्नु पर्दाखेरि हिजोको दिनमा चाहिँ सूचना निकाल्दाखेरि बाहिरको सूचना पार्टीले मात्रै निकाल्थ्यो भने अहिले हामीले पेजबाट आफ्नो फेसबुकबाट चाहिँ सबै ओपन गर्ने गरेछौँ, कसैको नाम निक्लिँदा पनि माग गर्दा पनि, यसरी चाहिँ हामीले लाग्छ जनताहरूसँग प्रत्यक्ष नै हामी टच छौँ र उहाँहरूको कमेन्टहरू यस्तो भएन यो भएन भन्ने खालको कुरालाई पनि हामी मध्यनजर गरेर त्यही अनुसार चल्ने गर्छौँ।
त्यसको सुधार पनि हुँदैछ।
हामीले धेरैवटा कुरा कार्यक्रमहरू मिस्टेक गरेको, यो कार्यक्रम युज नहुँदाखेरि संशोधन गरेर चाहिँ कार्यक्रमलाई हामीले चेन्जिङ पनि गरेको छौँ।
हजुरज्यू, अब जस्तो अघि पनि यहाँले जोड्दै हुनुहुन्थ्यो पूर्वाधारको क्षेत्रमा भनेर, पूर्वाधारको क्षेत्रमा चाहिँ हामीले एक वर्षमा के काम गर्यौँ?
पूर्वाधारको क्षेत्रमा हामीले पहिलो तपाईँको सदरमुकामको हिसाबले हल्दीबारी वार्ड नम्बर 4 को सदरमुकाम बडाबाडीको भनेर चाहिँ 5 वर्षमा तपाईँको वरिपरि 1 किलोमिटरको वरिपरि रिङ रोडमा कुनै पनि एक टिपर माल पनि नपरेको हुँदाखेरि पहिलो प्रडक्ट नै हामीले यहाँनिर 10 लाखको रिङ रोड वरिपरि सबै ग्राभल गऱ्यौँ।
यो रिङ रोड चाहिँ 4 वार्डको रिङ रोड कि नगरपालिका?
होइन, यो 4 वडाको चाहिँ छ, यो वरिपरि रिङ रोडमा सबै बाटोहरू तपाईँको हराएको बाटोहरू चाहिँ खोजेर तपाईँको 10 लाखको पहिलो रिङ रोडमा हामीले ग्राभल गऱ्यौँ। त्यसपछि ऐनाबारी टु झापा रोड त्यहाँ ग्राभल गऱ्यौँ। त्यसपछि हामीको त्यहाँनिर लाबुङ डाँडा टु जङ्गल जाने बाटो त्यहाँ बालाखोलादेखि उताको त्यहाँनिर 800 मिटर त्यसमा पनि हामीले ग्राभल गऱ्यौँ। र यहाँनिर 21 सालदेखि हराएको 24 फुटे बाटो लगभग 1300 मिटरको त्यो चाहिँ विवादै विवादमा अहिलेसम्म नखोलिएको त्यो बाटो पनि हामीले खोलिदियौँ।
महत्त्वपूर्ण
त्यो बाटो चाहिँ, त्यो चाहिँ अलिकति अहिलेको मिडियामा पनि निकै अलिक बजायो साथीहरूले, होइन राम्रो काम गरे, प्रशंसाहरू गरे, खुसी पनि लाग्छ काम गर्दै जाँदाखेरि त्यस्तो रहँदाखेरि। अनि तपाईँको यो रातबङ्सी गाउँको वरिपरिको रिङ रोड बाटोहरू जुन भित्री बाटोहरू थियो घरहरू भत्काएर त्यसलाई पनि हामीले पूर्ण रूपले रिङ रोड बनायौँ, खोलेर अहिले त्यसमा चाहिँ ग्राभल हाल्नु सकेको छ। त्यसमा अलिकति चाहिँ अब यसपालि हाल्नुपर्ने स्थिति आएको छ नयाँ बाटो भएकोले गर्दाखेरि। त्यसपछि हामीले गएर तपाईँको मङ्गलबारे पूर्वपट्टि 10 फुटे 12 फुटे बाटो थियो, लगभग 30-40 घर बस्ने, तपाईँ पवन चम्लाका घरदेखि पूर्व एउटा कृषि फर्म छ नाम मलाई फाटै याद भएन, त्यहाँसम्मको लगभग 600 मिटरको बाटो हामीले 20 फुटे बनाइदियौँ। र त्यसमा अहिले तत्काल 71 हजारको तपाईँको इस्टिमेट आएको छ, त्यहाँ 8 वटा पोल सार्नुपर्ने स्थिति आएको छ, त्यसको पनि इस्टिमेट ल्याएर हामीले तयारी गरिसकेको छौँ। र त्यसपछि कहिले नपर्ने तपाईँलाई भने 5 वर्षदेखि जुन बङ्गाल बस्तीमा 10 फुटे बाटोमा पनि हामीले ग्राभल गरिदिएको छौँ। त्यसपछि उतापट्टि बङ्गाल बस्तीदेखि उतापट्टि हाम्रो अर्को के बस्ती भन्ने छ, नाम चाहिँ मलाई फाटै याद भएन, बस्ती छ, सानो बस्ती छ, त्यसमा पनि 50,000 रुपियाँ पैसा छुट्याइदिएको छु। र यता पछाडिपट्टि यो जुन फ्याक्ट्री भएकोतिर तिमसिना टुल भन्छ, अहिलेसम्म त्यहाँनिर चाहिँ अलिकति बस्ती टाढा भएकोले गर्दा बाटो चाहिँ राम्रो हुने भएकोले गर्दाखेरि त्यहाँनिर झन्डै 800 मिटर जति भर्खर ग्राभेल गरिदिएको छु। त्यसै गरी तपाईँको डाँडागाउँ भन्छ यहाँनिर, यहाँ नेत्र खबाट चाहिँ तपाईँको पर रमाइलो चोक हुने डाँडागाउँ लगभग 700 मिटर होला। योभन्दा अगाडि त्यहाँनिर बाटो स्थलविधि गर्नु नदिएर निकै विवादित बाटो बाटो स्थलविधि गरी गरी त्यहाँ ग्राभेल त्यहाँ पनि हामीले गर्दैछौँ, त्यो पनि एउटा इम्पोर्टेन्ट काम हो। र हामीले यहाँनिर श्रेष्ठको घरदेखि तपाईँको जङ्गल पर्यटकको मार्ग छोड्ने लगभग 400 मिटर त्यो पनि ग्राभेल गरिदिएको छौँ। र पर हाम्रो उत्तम गौतमको घरदेखि लगभग 400 मिटर त्यो पनि ग्राभेल गरिदिएको छौँ। गर्दाखेरि पूर्वाधार पनि अहिलेको लगभग 5 वर्षमा हल्दीबारी 4 यसपालि भएको जतिको पूर्वाधारको काम चाहिँ योभन्दा अगाडि भएको थिएन भन्ने कुरा कमेन्टहरू पनि आयो र हामीलाई लाग्छ त्यो गरिएको पनि हो। अहिलेको तपाईँको त्यो सँगसँगै हामी पूर्वाधारको संयोजक भएको नाताले पनि अलिकति पूर्वाधारमा चाहिँ अब ध्यान आकर्षण नै हुन्छ र देखिने पनि अब तपाईँको म्याक्सिमम् पूर्वाधारमै चाहिँ देखिँदो रहेछ काम
जनतामा
देखिने चाहिँ त्यो भएकोले गर्दाखेरि अहिलेको तपाईँले हेर्नु सक्नुहुन्छ अलिकति 4 गएर लाइक गरेर के काम भयो भने हामी डाइरेक्ट त्यस पेजमा हालिदिएको हुन्छौँ। त्यो भएकोले गर्दाखेरि पूर्वाधारको कामहरू चाहिँ धेरै नै भएको
छ। वडाजी जस्तो तपाईँहरूले पूर्वाधार काम चाहिँ साना सानो जनताको साना माग चाहिँ सानै ढङ्गले काम गरिदिन्छ, कतिपय मागहरू चाहिँ जस्तो रिङ रोडहरू चाहिँ अब वार्डको बजेटले मात्रै पार लाग्दैन, त्यसको लागि चाहिँ सङ्घ र प्रदेश अथवा पालिका तहबाटै हामीले बजेट व्यवस्थापन गरेन केही पहलहरू
पहल गरेको छौँ। हामीले अस्ति भर्खर पनि यो रिङ रोड र यहाँ पिचको लागि तपाईँको माथि प्रदेशमा गएर स्टेटमेन्टहरू के अरे डिपिआरहरू बुझाएको छौँ, वार्डको तर्फबाट पनि गएको छौँ, पालिकाबाट पनि गाउँपालिका तर्फबाट आफ्नो तर्फबाट जाउँ भन्ने एउटा नारा छ। त अब वार्डले पनि कुन कुन बाटो कुन कुन भवन कुन पट्टिको क्षेत्र भनेर तोकेर लगिराख्ने भन्ने कुरामा पहल गरेको छौँ हामीले। त्यसमा तपाईँको पाथिपारा पर्यटकीय क्षेत्रको लागि पनि हामीले पहल गरेछौँ, चिल्ड्रेन पार्कहरूको लागि त्यहाँ पनि 1 करोड पैसाको लगेर माथि पर्यटक विभागमा बुझाएको छ, दर्ता नम्बर पनि छ हामीसँग, 214 दर्ता नम्बर पनि छ। र अरू यो रिङ रोडको बुझाएको छौँ, समथिङ 4 करोडको जतिको हामीले डिपिआर गरेर बुझाएको छौँ, पहल माग गरेको छौँ प्रदेशमा। सङ्घीयमा पनि माग गरेको छौँ, हामीले सङ्घीयमा पनि जलसल जैविक मार्ग 3-4-5 जङ्गलको रिङको एरियामा त्यसको पिच र टुलको लागि हामीले माग गरेको छौँ।
जस्तो तपाईँहरूले एउटा महत्त्वाकाङ्क्षी कार्यक्रम ल्याउनु भएको छ नि, जो चाहिँ जङ्गललाई चाहिँ एउटा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भनेर,
चारकोसी अहिले जलथल जङ्गल चाहिँ तपाईँको एसियाकै टपमा पर्ने भएकोले गर्दाखेरि, एसियाकै गन्तीमा आउने जङ्गल भएकोले गर्दा नेपालको त कुरै छोड्यो, 500 प्रजातिमा 150 प्रजाति चाहिँ यहाँनिर बोट बिरुवा पाउने भएकोले गर्दाखेरि, लटर जस्तो रुख चाहिँ अरू ठाउँमा नपाउने यहाँ मात्रै पाउने भएकोले गर्दाखेरि, अहिले हामीले यो जलथललाई जैविकताको आधारले पनि निकै हेरिरहेको छ। अहिले यहाँ फरेस्ट एसोसिएसन नेपालले चाहिँ एनजिओले चाहिँ हेर्दैछ, यो कार्यक्रममा हामी पनि साथ दिइरहेछौँ। धेरै कुराहरू चाहिँ अब हामीलाई भन्दा पनि त्यहाँको वन समितिले थाहा हुने भएकोले गर्दा ज सपोर्टहरू जुन हामीसँग मागेको छ हामीले स्थानीय सरकारले दिइरहेछौँ, साथ दिएर काम गरिरहेछौँ।
अच्छा, यो शिक्षाको क्षेत्रमा चाहिँ यो के काम गरियो त यसपालि?
शिक्षाको क्षेत्रमा हामीले यसपालि तपाईँको सिसी क्यामेरा लन्च गरियो, जसले चाहिँ प्रत्यक्ष निगरानी गर्नु मिल्ने, अब जस्तो कि लगानी मात्रै गरेर भएन, जस्तो तपाईँको हामीले 12 क्लाससम्म निशुल्क शिक्षा दिएको छौँ, तर त्यसको निगरानी कसरी राख्ने त स्थानीय सरकारले 24 घन्टा अब हामीले स्कुलमा बस्ने कुरा त आउँदैन, त्यसलाई सिसी क्यामेरा एप्स गरेर नेपालभरिको पहिलो भनेर चाहिँ घरमै बसेर उसमै बसेर शिक्षकले के गर्दैछ भन्ने कुराको बालबच्चाले भने त्यो एउटा एप्स राम्रो ल्याएको छौँ। अब शिक्षाको क्षेत्रमा तपाईँको बाल क्लबहरू गठन, जस्तो बाल मैत्री बनाउने भनेको छौँ हामीले मेन कुरो, बालबालिकाहरूलाई चाहिँ हामीले समेटेर शिक्षाको विषयमा अगाडि बढाउने कुराहरू त छँदैछ। अब अरू शिक्षाको क्षेत्रमा तपाईँको चाहिँ ठ्याक्कै यसरी यो क्लियर अब अहिले नै टाइट गर्ने कुरा आउँदैन, यसलाई चाहिँ हामीले स्टेप बाई स्टेप कडाइको साथ निगरानीको साथ लगिरहेको छौँ। शिक्षामा लगानी मात्रै गऱ्यो भने त्यसलाई निगरानी पनि राख्नुपर्छ, र अब आउने बालबच्चाले भने अनुगमन गरेर प्रत्येक छड्के अनुगमनहरू गरेर शिक्षकहरूलाई चाहिँ 40-50 हजार रुपियाँको चाहिँ तपाईँको तलब खानुहुन्छ, अनि ती संस्थागत स्कुलको विद्यार्थीले 11 हजार खाने त्यो विद्यार्थी तगडा हुन्छ। यो विषयलाई लिएर चाहिँ हामी अन्तर्क्रिया कार्यक्रम गरिरहेछौँ। किन यस्तो हुन्छ भन्दाखेरि अब ती त्यसलाई निगरानी राख्नुपर्छ भन्ने हामीले एउटा बनाएर चाहिँ अहिले चाहिँ निगरानीमा अगाडि बढ्दैछौँ शिक्षाको लागि।
भनेपछि लगानी नतिजामूलक होस् भन्ने
हजुर, अब यो शिक्षा जस्तो क्षेत्रमा चाहिँ आजको भोलि देखिने होइन, 5-6 वर्षपछि चाहिँ देखिने, टाइट गर्दै लाँदाखेरि चाहिँ त्यसलाई चाहिँ हामीले निगरानी राख्नुपर्छ। हामी गार्जेन भएकोले गर्दाखेरि
शिक्षाको त 10 वर्षै लाग्छ किन भन्दा अहिले यो कक्षामा यति पर्सेन्ट पास भए मात्रै भन्ने होइन, त्यसको क्वालिटी कस्तो छ, कस्तो शिक्षा हासिल गर्यो, त्यसले समाजलाई के दियो भन्ने कुरा पनि हेरिन्छ। अब यो शिक्षाकै कुरा गर्दाखेरि अहिले धेरैतिर चाहिँ मातृभाषामा पढाउने भन्ने कुरा पनि आएका छन्, यहाँ चाहिँ के छ?
यहाँ हाम्रो मातृभाषामा एउटा दिपेन्द्र प्राविको मेचे भाषा चाहिँ मातृभाषा बनाएको छु, अरू चाहिँ तपाईँ तयारीमा छौँ भनौँ शिक्षाको विषयमा, त शिक्षा विज्ञहरूसँग बसेर पनि यसो कसरी गर्न जान सकिन्छ भन्ने खालको मिटिङ गर्नुपर्ने हुन्छ। एउटा मात्रै मातृभाषा छ अहिले चाहिँ मेचे भाषा, मेचे जातिको।
यस्तो अब शिक्षा अन्तर्गत नै पर्छ यो खेलकुद पनि, एउटा वडा एउटा खेलको खेल मैदान भन्ने कुराहरू आएका छन्। अब हामीले चाहिँ यसलाई कसरी गरेका छौँ, खेलको क्षेत्रमा कस्तो लगानी छ, खेलाडीहरू कसरी उत्पादन गर्ने, उनीहरूको खेलको स्तर विकासको लागि चाहिँ के अभियान छ?
वडामा एउटा खेल मैदान भन्नेमा जलथल हल्दीबेट 4 को लागि त पछिको लागि खेल मैदानको हिसाबले हेर्दाखेरि हामीले वनमा पातिबरा पट्टिको क्षेत्रमा लगभग 2 चौडी 7-8 बिघाको चौडी नै छ हामीसँग। त्यसलाई चाहिँ पछि गएर यो चाहिँ हल्दीबारी गाउँपालिकाकै रङ्गशाला बनाउने हाम्रो सोच छ। त्यसमा एउटा स्टेज पनि हामीले बनाइसकेका छौँ 8 लाखको लगानीमा। त्यसलाई अपूर्ण छ, त्यसलाई पूर्ण गर्दैछौँ। त्यो हुँदाखेरि यहाँको लागि खेल मैदानको लागि त त्यस्तो तनाव छैन, र खेलकुदमा पनि हामीले यसपालि 1.5 लाख पैसा छुट्याइदिएको सबै खेलकुदको, सबैको ब्याडमिन्टनदेखि नै भलिबल, क्रिकेट, फुटबल सबैले हामीले प्राथमिकता एउटालाई मात्रै नदिएर क्रिकेट भनेर छुट्याइदिएको छौँ। र दोस्रो कुरो, अस्ति भर्खर भएको तपाईँको अन्तर्विद्यालय राष्ट्रिय विद्यालय लर्निङ सिनमा हामी, मै त्यसको संयोजक थिएँ, यहाँबाट छनौट कार्यक्रम भएर अन्तर्विद्यालय लिएर गएर हामी सुलुङ्गामा झापा जिल्ला 3 भएर आएर हामी सम्मान पनि यहाँनिर पाइसकेका छौँ। र खेलकुदको विषयमा अब आउनेमा धेरै सुधार हुन्छ, अब बजेटिङको कुरा आउँछ, यसपालि अलिकति बजेटिङ कम भएकोले गर्दाखेरि फेरि पनि यहाँ वार्ड स्तरीय गेम हुँदैछ, तत्काल 2-3 गेमहरू हुँदैछ, सबै गेमहरूलाई समेट्ने भन्ने पहिलो कुरो। अनि दोस्रो कुरो, हल्दीबारी मात्रै गाउँपालिकाले सबै खेलकुद प्रशिक्षणार्थीहरू राखेको थियो, अब त्यसलाई निरन्तरता दिने कुन चाहिँ उपयोग भयो कुन भएन भन्ने कुराहरूलाई चाहिँ राखेर फेरि पनि खेल शिक्षक राख्ने भन्ने हाम्रो कुरोहरू भइरहेछ।
जस्तो स्वास्थ्य क्षेत्रमा पनि तपाईँहरूले चाहिँ केही चाहिँ बिमाहरूको कार्यक्रमहरू अगाडि बढाएको भन्ने कुरा आएको छ, के हो कुरा?
स्वास्थ्य क्षेत्रमा हामीले हल्दीबारी वार्ड नम्बर 4 50 घरलाई निःशुल्क अति विपन्न परिवारलाई स्वास्थ्य बिमाको कार्यक्रम हामीले यसपालि गरेको छौँ। 5 वार्डमा तपाईँको 4 मात्रै गरेको रहेछ अब पहिलो काम। अब यसलाई चाहिँ हामीले के निरता दिने भएको छ, अब आउनेमा हामीले 100 घरलाई दिने भएको छौँ। 100 घर भनेपछि तपाईँको ल ठ्याक्कै 500 जनाले लाभान्वित हुन्छ। र यो स्वास्थ्य बिमा चाहिँ अबको सबै वार्डले 100 गरेर चाहिँ हल्दीबारीमा 500 लिएर 1000 स्वास्थ्य बिमा दिने कुराहरू भइरहेछ। र यो स्वास्थ्य बिमाबाट नै हामी हस्पिटल चलाउन सकिन्छ। अहिले 1500 हस्पिटल हामीले चलाइरहेको छौँ, यो निकै चर्चामा आएको छ। यो स्वास्थ्य सम्बन्धीमा पनि अस्ति कार्यक्रममा पनि हाम्रो स्वास्थ्य प्रमुख पुष्कर सरले चाहिँ झापा हाम्रो स्वास्थ्य विषयमा लिएर जानुभएकोमा झापा प्रथम भएर आउनुभएको छ। र स्वास्थ्यको क्षेत्रमा अहिले झापा प्रथमै हो हाम्रो हल्दीबारी गाउँपालिका। त्यो कुरा
हल्दीबारी चाहिँ राम्रो काम गर्नेहरूमा पर्व
पऱ्यो।
अच्छा, हाम्रो यो वार्डमा चाहिँ स्वास्थ्य चौकीहरू छैछ?
स्वास्थ्य चौकी छ, जलथल स्वास्थ्य चौकी छ।
त्यसको स्तर चाहिँ के छ, कसरी?
अन्त त्यसमा हामीले जस्तो स्वास्थ्य हामीसँग 3 स्वास्थ्य चौकी हो, एउटा जलथल स्वास्थ्य चौकी, अर्को हल्दीबारी स्वास्थ्य चौकी र अर्को गोलदाप स्वास्थ्य चौकी। 3 पहिले गाविसकै आफ्नो स्वास्थ्य चौकी छ। अहिलेको स्तरमा भनेको एकदमै लगभग हामीले हल्दीबारी वार्ड नम्बर 4 स्वास्थ्य सम्बन्धीमा निःशुल्क आँखा शिविर राखेको थियौँ, लगभग 1-2 महिना सायद 1.5-2 महिना भयो होला, जसमा चाहिँ 550 जना चाहिँ ग्राहकहरूले सेवा सेवा ग्राहकहरूले सेवा लिनुभएको थियो भने 12 जनाको निःशुल्क अपरेसन गराएको थियौँ यही जनता स्वास्थ्य चौकीमा। तपाईँको त्यो चाहिँ हल्दीबाडी 4 नम्बरमा नै आयोजक भएर हामीले चाहिँ स्वास्थ्य शिविर आँखा शिविर चाहिँ भर्खर सक्यौँ। त्यसमा अलिक चाहिँ 500-700 जनाले लिएकोमा 565 जनाले चाहिँ सेवा लिनुभएको थियो।
प्राविधिकहरू कहाँबाट लिनुभयो?
प्राविधिक हाम्रो यो नेत्रालय काकाभिट्टाबाट उहाँहरूको उसमा ल्याएको थियो।
त्यसको त्यहाँ पनि मान्छेहरूले राम्रै सेवा लिए,
राम्रै सेवा लिए। 265 निःशुल्क चेस्टमा पाएँ। तपाईँको 565 जनाले चाहिँ सेवा सुविधा लिए, 12 जनाले उहाँले अपरेसन गर्नुभएको।
अच्छा, यो कृषिको क्षेत्रमा चाहिँ के छ तपाईँहरूको गतिविधि?
कृषिको क्षेत्रमा तपाईँको हामीले कार्यक्रमहरू चापकटरहरू वितरणको कार्यक्रमहरू राखेको थियौँ, जसमा 21 जनाले हाल्नु भएको छ, हामीले 20 जनाको नाम निकालिसकेको छ, यो वितरण गर्नु बाँकी नै छ। कृषिको क्षेत्रमा चाहिँ अब यो हल्दीबाडी चामा त समूह नभएकोले गर्दाखेरि बिउहरू हामीले चाहिँ वितरणहरू गरिरहेको छ, सामानहरू वितरण गरिरहेको छ। त्यसले समूहको लागि खेती समूह भनेर हामीले 75,000 छुटाएको थियौँ र उहाँलाई पटक पटक हामीले चाहिँ तपाईँको निवेदन जारी गर्दा पनि, सूचना जारी गर्दा पनि चाहिँ त्यो समूह नभएकोले गर्दाखेरि त्यसलाई चाहिँ हामीले हल्दीबाडी चाको 9 दुर्गा सहकारीलाई चाहिँ यो मल उत्पादन हुन्छ जैविक मलको लागि हामीले दियौँ, किनभने त्यो समूहको खेती समूहको मान्छे नआएको कारणले गर्दाखेरि, तरकारी सम्बन्ध समूह मान्छे नआएकोले गर्दाखेरि कृषिमा अलिकति 4 नम्बरमा त्यति खासै उ छैन जस्तो लाग्यो मलाई।
हल्दीबाडीको उत्पादन भन्दा केही दिन सक्यो, 4 नम्बरको उत्पादन केही दिन सक्नु भएको छैन?
छैन, त्यो चाहिँ त्यसमा चाहिँ अब छैनै भन्नु पऱ्यो।
लगानी पनि अलिक कम्ती भएर,
लगानी कम्ती भन्दा पनि 4 नम्बरको हेरौँ, सेरोफेरोमा कृषिमा आधारित हुने कमै मान्छे छ जस्तो लाग्छ मलाई। यो कृषिमा धेरै आधारित हुने मान्छेहरू चाहिँ तपाईँको हल्दीबाडी 2 र ठुलो वार्ड भएकोले गर्दाखेरि 1 चाहिँ धेरै हुन्छ। हजुरको 4 नम्बरमा किसानहरू चाहिँ अलिक कमै छ जस्तो लाग्यो मलाई, कृषिमा आधारित हुनु।
अच्छा, यो तपाईँहरूले लगानी गरेको चाहिँ अहिले गुजारामुखीकै लागि हो कि व्यावसायिक ढङ्गको पनि छ उत्पादन गर्ने?
व्यावसायिक ढङ्गले पनि हामीले लगानी गर्ने भएछ, अहिले टपराकोलाई ल्याएर राखेको छौँ। टपरा पनि जस्तो सिजन सिजन आमा समूहमा छ, टपरा बुन्ने मिसिन भर्खर हाम्रो घरेलु तथा उसले हस्तान्तरण गर्नुभएको छ 5.5 लाखको। त्यसमा चाहिँ अब त्यसमा चाहिँ अहिले धमाधम कार्यक्रमहरू भइरहेछ, मैले पनि अस्ति उद्घाटन सुद्घाटन गरेर टपराको विषयमा लिएर। अब यसलाई चाहिँ हामीले के जिम्मा लिएको छौँ भने भोलिको दिनमा गाउँपालिका वाडाले यो टपराको बजारीकरण गर्ने पनि जिम्मा लिएको छौँ, बजारकरण गरिदिने, कता मार्केटिङ गरिदिने र यसलाई लिने भन्ने खालको। त्यो चाहिँ अब एउटा महिलाहरूको समूहले अलिक उत्पादनको लागि त्यो चाहिँ राम्रो जस्तो लाग्छ मलाई।
अच्छा, यो हाम्रो सामाजिक विकासको क्षेत्रमा खास गरी महिला सशक्तिकरण, आर्थिक रूपमा महिलालाई सक्षम बनाउने अथवा विपन्न परिवारको चाहिँ आर्थिक क्षमतालाई वृद्धि गर्नको लागि चाहिँ हामीले सामाजिक विकासका निम्ति के के अभियानहरू सुरु गर्नु हुन्छ?
त्यही म अति विपन्न परिवारहरूलाई तपाईँको महिलाहरूलाई चाहिँ गर्नुको लागि एउटा टपरा पनि त्यही महिलाबाट हो हाम्रो। दोस्रो भनेको अहिले पनि यहाँ भइरहेको छ, सिलाइ बुनाइ पनि हामीले महिलाहरूको लागि गरेको छौँ र पहिले हामीले दोस्रो उद्घोषक तालिमहरू पनि प्राथमिकता हामीले महिलालाई दिएको थियौँ, किनभने महिला हल्दीबाडीको महिला विकासमा महिला भनेर नारा मात्रै हो भनेर मैले बारम्बार भन्छु पहिले कि यो विकास नारा मात्रै हुँदैन, पहिले काम गर्नुपर्छ कुन दिनमा यो विषय उठाएको छु। त्यो हुँदाखेरि हामीले धेरै कार्यक्रमहरू महिलालाई दिएको छौँ, अहिले डलहरूको पनि हामी कार्यक्रम दिएको थियौँ। अब त्यो डलहरूको कार्यक्रम चाहिँ के भइदियो भने सेनिटरी प्याड र डलको चाहिँ तपाईँ कम्बिनेसन नमिलेर यसलाई एकमुष्टमा गर्ने कि भन्ने खालको कुरा भएको छ, त्यसलाई पनि त्यो पनि महिलाकै उसमा पर्छ। घरेलु हिंसाहरूको पनि हामीले कार्यक्रम राखिदिएको छौँ, घरेलु हिंसाहरूको कार्यक्रम पनि गरेर महिलालाई लक्षित गरेर गरेको घरेलु हिंसाहरूको पनि। त्यसो हुँदा समग्र रूपमा ड्राइभिङहरूको पनि हामीले महिलाहरूलाई चान्स दिएको छौँ, अब ड्राइभिङबाट पनि के उत्पादन छ भने यस्तै यस्तै अब नयाँ नयाँ सोचेर फेरि अब आउने बजेटिङहरूमा हेरेर विचार महिलालाई हामीले सिपमूलक कार्यक्रम पनि दिइरहेको छौँ।
जस्तो तपाईँहरूले चाहिँ यी तालिमहरू दिँदाखेरि महिला वर्गमा चाहिँ तपाईँहरू जानुहुन्छ होइन, जनप्रतिनिधि जानुहुन्छ, उहाँहरू चाहिँ यो कम्तीमा आय आर्जनमा तपाईँहरूको पहुँच होस् भन्ने दृष्टिकोणले यो तालिम दिएको भन्नुहुन्छ, उहाँहरू तालिम पनि लिनुहुन्छ, त्यस पछाडिको नतिजामा उहाँहरूले त्यसलाई चाहिँ सही ढङ्गले सदुपयोग गरेको चाहिँ पाइएको छ कि छैन?
अघिल्लो सालमा के भयो, तालिम दिएको त्यो तालिमलाई के उपलब्धि भयो भन्ने खालको समीक्षा गरेर नै हामीले अब बजेटिङ बनाउँदैछौँ। अब यसमा एउटा सिप मुलुक कार्यक्रम थियो जसमा चाहिँ जे पनि गर्न सकिन्थ्यो, सिप मुलुक कार्यक्रममा पैसा 75,000 राखेको थियो। अब त्यसलाई हामीले के गर्यो कसरी जाने त भन्दा अहिलेको आवश्यकता के हो भन्दै जाँदाखेरि के गर्ने भन्दाखेरि हामीले महिला तथा युवाहरूले बेरोजगार धेरै बढेको कारणले गर्दाखेरि नयाँ ढङ्गले प्रस्तुत गर्ने के दिने त सिप मुलुक खालि त्यही बाइक दल सल यस्तै मात्रै गुडे फुडे बनाउनु दिने कि यसले के उपलब्धि गरे कतिजनाले रोजगारी गरे भन्ने खालको कुराहरू हुँदाखेरि अब थोरैले गरेको उपयोगी गरेको कारणले गर्दाखेरि प्रत्यक्ष देखिने भोलि प्रत्यक्ष गर्ने भन्दाखेरि हामीले यसलाई 6 महिने कोर्स कम्प्युटर तालिमको सूचना निकाले 25 जनालाई यही हाम्रो भवन महेन्द्र माविको भवनमा कम्प्युटर तालिम दिइरहेछौँ अहिले 3 महिना अनि अब आउने पैसा फेरि अब आउने बजेटमा पनि प्लस 3 महिना गएर यसै
जस्तो तब एउटा चाहिँ यो चार्नु वार्नु पनि होला जस्तो लाग्छ मलाई होइन जस्तो वैदेशिक रोजगारबाट जुन फिर्ता भएर आउनुभएको कतिपय युवाहरू हुनुहुन्छ उहाँहरूले सिप पनि लिएर आउनु भएको छ, केही ज्ञान क्षमता पनि लिएर आउनु भएको छ, केही पुँजी पनि बोकेर आउनु भएको छ, यसलाई सहजीकरण गरेर उत्पादनको क्षेत्रमा प्रयोग गर्ने गरेको हामीले त्यस्तो केही सोचहरू बनाएको छौँ कि छैन?
छौँ छौँ, अहिले भर्खर तपाईँ कुरा निकाल्नु अहिले हाम्रो वार्ड नम्बर 4 एउटा जम्मा हल्दी पनि जम्मा एउटा समिति बनाउँदैछ विदेशीबाट आएको हामीलाई एउटा लेडिज एउटा जेन्ट्स 2 विदेशबाट आउनुभएको यहाँ बस्नुभएको किन आउनुभएको भनेर नाम माग्नु भएको थियो, नाम पठाइदिइसकेको छु। अब उहाँहरूको एउटा ऊ बसेर सञ्जाल भएपछि यही विषयमा चाहिँ यो आउने बजेटमा चाहिँ के हुन्छ होला
अब त्यसलाई पनि सदुपयोग गर्नुपर्छ भन्ने ढङ्गले सोच बनाउनु भएको
छ। हजुर, त्यही सोच
अब लगभग यो वर्षको सबै ऊहरू मैजाहरू मारिसक्नुभयो, कामहरू सब सम्पन्न गर्न सक्नुभयो, केही चाहिँ बाँकी छ नि त्यो पनि केही समयभित्र सिद्ध्याउँदै हुनुहुन्छ होइन। आगामी वर्षमा जनताका माग अनुसारको योजनाहरू चाहिँ के योजना ल्याउने योजना बनाउनु भएको छ, सोच बनाउनु भएको छ?
मैले अघि नै भनिहालेँ अब आउने आगामीको दिनमा चाहिँ जस्तो कम्प्युटरलाई नै हामीले प्राक्षतिर प्लस गर्ने भइहाल्यौँ, प्लस अब पूर्वाधारको कुराहरू त तपाईँले त्यो अब आगामी जति बजेट छ त्यही अनुसार चलिहालिन्छ। त्यसलाई अब स्वास्थ्य बिमामा हामीले 50 घर गरेको थियो, यो अति आवश्यक भएकोले गर्दाखेरि हामी यसलाई 100 घर बनाउँदैछौँ। अब त्यो बजेटिङ कति आउँछ के आउँछ त्यही अनुसार हो। अब त्यसपछि अब स्वास्थ्यको कुरा छ, स्वास्थ्यमा एउटा ऊ भइहाल्यो, दोस्रो घर दैलो कार्यक्रम छ त्यो पनि गरिन्छ, अलिक कुष्ठ रोग सम्बन्धी पनि आएको छ। यिनीहरू स्वास्थ्यलाई चाहिँ जब मान्छे स्वास्थ्य हुन्छ अनि शिक्षा पनि राम्रो ल्याउँछ भन्ने कुरा उठान्छ। अनि अब यो आउँदो 81 हामीले बालमैत्री बालबालिकालाई हामीले एकदम ध्यान दिएको छु। 4 चाहिँ बालमैत्री बनाउने पहिलो वार्ड चाहिँ अब 4 सुरु गरौँ भन्ने चाहिँ योजना आउँछ। र विभिन्न कृषिको क्षेत्रमा अब अहिले नै तपाईँ हजुरले भने जस्तै के चिजमा चाहिँ उपयोग भयो के गर्दा चाहिँ हुन्छ भन्ने सँग यो मिटिङ बसेर कृषिलाई पनि हामी राख्न दिन्छौँ, किन चाहिँ माग्नु आएन के कारण चाहिँ धेरै माग भइरहेको छ भने जनता बिचमै जान्छौँ हामी। त्यही भएर त्यो टिप्पण गरेर अनि त्यसलाई चाहिँ हामी अब आउने बजेटमा अति आवश्यक चिजहरू कि यो अहिले हामीले दिएको ट्रेनिङले के उपलब्ध भयो अब यसलाई नेता दिने कि छोड्ने। अनि अर्को कृषिको क्षेत्रमा हामीले च्याउ खेतीलाई प्राथमिकता दिने भएको छ किनभने अहिले भर्खर यहाँनिर तालिम भइरहेछ 1 महिना च्याउ खेतीको, तपाईँ त्यो कतिको सक्सेस हुन्छ तर यो अलिक अफ सिजन भएको रहेछ, यो च्याउ खेतीले चाहिँ प्रत्यक्ष लाभ दिने खालको देखियो। 5 नम्बरमा गर्दाखेरि अहिले पनि फोन आउँछ अरे तपाईँको च्याउ छ कि छैन भनेर भनेपछि यसले चाहिँ जो घरमा बसी बसी पनि काम गर्नु सकिने भएकोले गर्दाखेरि यस्तो चिजहरूलाई चाहिँ हामी ध्यानमा राखेर अगाडि बढ्छौँ।
हामी अन्तिम चरणमा आइसकेका छौँ। अब तपाईँ वडा नम्बर 4 वडा अध्यक्ष हुनुहुन्छ, अब वडा नम्बर 4 वडावासीलाई तपाईँ के भन्न चाहनुहुन्छ, के म्यासेज दिन चाहनुहुन्छ?
वार्ड नम्बर 4 जनताहरूलाई वासीहरूलाई के भन्न चाहन्छु भने उहाँले जुन अमूल्य मत दिएर एउटा विश्वासको साथ मलाई यहाँ सेवा गर्ने ठाउँमा पुर्याउनु भएको छ, अध्यक्ष जिताइदिनु भएको छ, उहाँहरूको सोच के छ, उहाँले सोच्नु भएको छ यसले के गर्छ भन्ने खालको त्यो सोचलाई चाहिँ हामीले सम्झेर उहाँको अमूल्य मतलाई खेर जा नजाने वातावरण बनाएर जान्छौँ र उहाँले दिएको अमूल्य मत चाहिँ हामीले सही ठाउँमा हालेको रहेछौँ भन्ने बनाएर जान्छौँ। हल्दीबारी वार्ड नम्बर 4 भोलिको दिनमा उठौँला नउठौँला तर 5 कार्यकालमा चाहिँ सम्झना यादगार बनाएर जानेछौँ भन्ने चाहिँ अब विकासको लागि समृद्धिको लागि हल्दीबारी 4 के गर्नुपर्ने त्यो पनि त्यो चाहिँ हामी बनाएर जान्छौँ भन्ने हामीले अघिल्लो वर्षको भन्दा अघिल्लो सरकारभन्दा उत्कृष्ट सरकार आउने सरकारलाई पनि च्यालेन्ज गरेर जान्छु या पछि आफै आयो या हाम्रै प्याङ आयो भने त्यो अलग कुरो हो, त्यही भन्न चाहन्छु।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
त हजुरको अमूल्य समय आग्रह गरिदिनुभयो, धन्यवाद दाजु।
जनताको गुनासो, जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रममा आजका लागि यति नै। आजको अङ्कमा यहाँहरूले हाम्रा सहकर्मी माधव विद्रोही र हल्दीबारी गाउँपालिका वडा नम्बर 4 का अध्यक्ष सन्त कुमार थापा बीचको कुराकानी सुन्नुभयो। अर्को अङ्कमा यसै गरी हल्दीबारी गाउँपालिका क्षेत्रभित्र भइरहेका विकास निर्माणका कामका विषयमा कुराकानीका साथ उपस्थित हुनेछौ। तबसम्मका लागि रेडियो भिजनको कार्यक्रम उत्पादन युनिटलाई पनि बिदा दिनुहोस्। नमस्कार।